अझै प्रगति गर्न सहयोग गर्दै।
शुक्लाफाटा क्षेत्रीय खबर बुलेटिनको मुख्य प्रायोजक डिस होम।
टिभी हेर्ने इन्टरनेशनल तरिका डिस होम डिलाइटफुल लाइफस्टाइल।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। बारासिंह एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
सरकार औद्योगिक विकासका लागि निजी क्षेत्रसँग हातोमालो गर्न तयार रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादवको भनाई।
प्रदेश नम्बर 7 स्थानीय सरकार गठन भएको एक वर्ष पुग्यो।
कैलालीका राष्ट्रिय गौरवका ठुला आयोजनाको खर्च प्रगति अझैसम्म न्यून।
बझाङमा लोप हुन थालेका रैथाने जातका बाली संरक्षणका लागि सामुदायिक बैङ्कको स्थापना।
कामदारको कानुनी प्रतिरक्षा सम्बन्धी निर्देशिका स्वीकृत।
अधुरा आयोजना केन्द्र सरकारले नै पूरा गर्ने सत्ता पक्षको प्रस्ताव।
र विश्वकप फुटबलमा आज लिग चरणका खेल सकिँदै।
गर्ने होइन केही काम न साम। बिएचसिएम पढ्छु भनेको उल्टो दाइलाई पढ्न बाहिर पठायो, आफू भने जहाँको त्यही, फेरि मलाई छोरी मान्छे रे। छोरी मान्छेले बाहिर गएर पढ्नै नहुने हो?
ल ल ल ल, होइन त किन नेफ्री रा भने किन जानी बाहिर? अब त महेन्द्रनगरकै अमेटी कलेजमा जानी, बिएचसिएम पढ्छु भने होइन ढुक्कसँग पढ्ने।
पोखरा विश्वविद्यालयबाट 2066 सालमा बिबिए सञ्चालन गर्न सम्बन्धन प्राप्त यस अमेटी कलेजलाई विश्वविद्यालयले सुदूरपश्चिमै पहिलो पटक अस्पताल सेवा व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्थापन, बिएचसिएम अध्यापन गराउने सम्बन्धन दिएकोले जुनसुकै संस्थाबाट प्लस टू उत्तीर्ण स्टाफ नर्स तथा एचए पढेका विद्यार्थीहरूले पढ्न पाउने भएकाले तुरन्त सम्पर्क राख्नुहोला। बिएचसिएम अध्ययन गरेपछि रोजगारका क्षेत्रहरू
hospitals, universities and research institutions, nursing homes, lifestyle clinics, consulting firms, rehabilitation centers, public health department, mental health organization, health related NGOs and INGOs integrating the national health program with global program.
थप जानकारीका लागि अमिटी कलेज बनगाउँ महेन्द्रनगर कञ्चनपुर सम्पर्क नम्बर 0952-237, 0952-291।
अब समाचार क्रम विस्तारमा। कञ्चनपुर उद्योग वाणिज्य सङ्घको 29 वार्षिक साधारण सभाको उद्घाटन समारोह आज सम्पन्न भएको छ। पर्यटन, उद्योग र व्यापार आर्थिक विकास र समृद्धिको आधार भन्ने मूलधाराका साथ साधारण सभा सुरु गरिएको थियो। उद्घाटन कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश रावल सभापति रहनु भएको थियो भने प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव रहनु भएको थियो। त्यसै गरी विशिष्ट अतिथिमा पूर्व मन्त्री लेखराज भट्ट तथा प्रतिनिधि सभा सदस्य डाक्टर दीपक प्रकाश भट्ट रहनु भएको थियो। कार्यक्रममा अतिथिमा 7 प्रदेश सभा सदस्यहरू प्रकाश रावल, लालबहादुर खड्का र मानबहादुर सुनार तथा कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का लगायत पत्रकार, व्यापारी, उद्योगी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले सरकार औद्योगिक विकासका लागि निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो। उहाँले राष्ट्रिय गौरवका योजना निर्माणमा उद्योगी, व्यापारी तथा श्रमिक सबैको लगानी होस् भन्ने सोच सरकारको रहेको बताउनुभयो। त्यसै गरी उहाँले छेरा औद्योगिक क्षेत्रमा उद्योग स्थापना हुनेमा सशङ्कित नहुन समेत सबैमा आग्रह गर्नुभएको छ। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका अध्यक्ष विष्णुदत्त अवस्थीले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा सभापति तथा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश रावलले छेरा औद्योगिक क्षेत्रको कार्य अविलम्ब अगाडि बढाउन, मजगाउँ एयरपोर्ट सुचारू गर्न, महाकाली पुल निर्माण गर्न आवश्यक पहल गरिदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवसँग आग्रह गर्नुभएको थियो। त्यसै गरी कार्यक्रमका अतिथि तथा प्रतिनिधि सभा सदस्य रणबहादुर महराले कञ्चनपुरको औद्योगिक क्षेत्र धरापमा परेको बताउँदै यस क्षेत्रको औद्योगिक क्षेत्रको विकास गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसै गरी अर्का प्रतिनिधि सभा सदस्य प्रतिनिधि सभा सदस्य डाक्टर दीपक प्रकाश भट्टले दोधरा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तथा भन्सारमा एकीकृत चेकपोस्ट निर्माण गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो। यसैबीच कञ्चनपुर उद्योग वाणिज्य सङ्घको 29 वार्षिक साधारण सभाको अवसरमा शुक्लफाटा एफएममा कार्यक्रम संयोजक जयदेव जोशी सम्मानित हुनुभएको छ। उहाँ लगायतका उद्योग वाणिज्य शिक्षा खेलकुद क्षेत्रमा विशिष्ट योगदान दिएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
प्रदेश नम्बर 7 स्थानीय सरकार गठन भएको एक वर्ष पुगेको छ। यो प्रदेशमा दोस्रो चरण अन्तर्गत असार 14 गते 2074 सालमा निर्वाचन सम्पन्न भई विधिवत रूपमा स्थानीय सरकारको गठन भएको थियो। स्थानीय तहमा जनताले चुनेको जनप्रतिनिधि आएपछि सुशासन प्रवर्धन भई समृद्धि हुने अपेक्षा सर्वत्र गरिएको थियो। स्थानीय जनप्रतिनिधिले एक आर्थिक वर्षको योजना छनौट तथा कार्यान्वयन गरिसकेका छन् भने आगामी आर्थिक वर्षको लागि बजेट नीति र कार्यक्रम पनि ल्याइसकेका छन्। लामो समयदेखि कर्मचारीबाट चल्दै आएको स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि विकासको कामले केही गति लिएको नागरिकले महसुस गरे पनि जति अपेक्षा गरिएको थियो त्यति पुरा हुन नसकेको गुनासो पनि सर्वत्र चुडिएको छ। कानुनी अस्पष्टता, दक्ष कर्मचारीको अभाव स्थानीय सरकारको नयाँ अभ्यास भएकाले धेरै गर्न नसकेको प्रतिक्रिया जनप्रतिनिधिहरूले दिँदै आएका छन्।
कैलालीका राष्ट्रिय गौरवका ठूलो आयोजनाको खर्च प्रगति अझैसम्म न्यून रहेको छ। चालु आर्थिक वर्षका लागि आएको 2,47,23,00,00 रुपियाँ खर्च नभएको हो। कुल बजेट 6,42,83,00,00,000 को 39% खर्च नभएको हो। चालु आर्थिक वर्षको अन्तिम महिनाको आधा समय जाँदा समेत खर्च प्रगति न्यून हुनुले यो आर्थिक वर्षमा पनि बजेट फ्रिज जाने सङ्केत देखिएको छ। ठूला 15 कार्यालयहरूले सञ्चालन गरिरहेका विभिन्न आयोजनामध्ये क्षेत्रीय सहरी विकास आयोजना, क्षेत्रीय आयोजना कार्यान्वयनको खर्च शून्य देखिएको छ। कार्यान्वयनको सुरुवाती चरणमा रहेको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन कार्यालयको खर्च प्रगति सबै आयोजनाको भन्दा न्यून देखिएको हो। कैलालीका सरकारी कार्यालयहरूबाट सञ्चालित आयोजनाहरूको प्रगति न्यून हुनुमा क्षेत्रीय सहरी विकास आयोजनाको 21,08,00,000 रुपियाँ 1,20,00,000 मात्र खर्च हुनुलाई मुख्य कारण समेत मानिएको छ। सन् 2017 सुरु भएको आयोजनाको अध्यागमन अनुसन्धान भइरहेको अवस्थामा चालु आर्थिक वर्षमा सुरुवाती चरणका काम सकिकाले अब प्रगति बढ्ने क्षेत्रीय सहरी विकास आयोजना क्षेत्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख रविन्द्र बोहराले बताउनुभयो। प्रदेशको ठूलो आयोजनाका रूपमा रहेको मोहना पुल अतरिया 6-लेन सडक आयोजनाको खर्च प्रगति समेत 46.52% देखिएको छ। आयोजनाले 51,81,00,000 खर्च गर्न नसक्ने भएपछि 20,00,00,000 रुपियाँ मन्त्रालयले फिर्ता लिएको थियो।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा दिन प्रतिदिन राजनीति बढ्दै जान थालेको छ। विद्यार्थी सङ्गठनले गरेको तालाबन्दी भएको 2 सता नबित्दै बुधबारदेखि विश्वविद्यालयका सबै विभाग र केन्द्रीय क्याम्पस प्रिन्सिपलको कार्यकक्षमा समेत तालाबन्दी गरिएको छ। केन्द्रीय क्याम्पस बन्द रहेको 2 सातापछि विश्वविद्यालयका सबै विभागीय प्रमुख र केन्द्रीय क्याम्पसका प्रिन्सिपलको कार्यकक्षमा क्रान्तिकारीले नै तालाबन्दी गरेको हो। यसअघि मङ्गलबार नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले पनि मानविकी तथा समाजशास्त्र विभागमा तालाबन्दी गरेको थियो। विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकायका विभागीय प्रमुख खगेन्द्र जोशीले विश्वविद्यालय नेतृत्वबाट हुँदै आएका गैर जिम्मेवारी पूर्ण काम, अनियमित तथा पदीय दुरुपयोगसँग सम्बन्धित क्रियाकलाप विरुद्ध असार 6 गते शिक्षा मन्त्री गिरिराज पणि पोखरेललाई 13 बुँदे ज्ञापन पत्र पठाएको बताउनुभयो। जवाबमा विश्वविद्यालयले विभागीय प्रमुख जोशीलाई अर्को व्यवस्था नभएसम्मका लागि परीक्षा नियन्त्रण कार्यालयमा काजमा सगुवा गरेको छ। जोशी गत फागुन 20 गते विभागीय प्रमुख बनेका थिए। विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक डाक्टर दिजराज भट्टद्वारा हस्ताक्षरित पत्रमा विभागमा अर्को व्यवस्था नभएसम्मका लागि निमित्त विभागीय प्रमुखको जिम्मेवारी तोक्न समेत डिनको कार्यालयलाई बोधार्थ पत्र दिइएको छ। 2068 सालमा स्थापना भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा उपकुलपति भूषण श्रेष्ठ र रजिस्ट्रार दिजराज भट्ट नियमित रूपमा कार्यक्षेत्रमा नखटिएको भन्दै विरोध हुँदै आएको छ।
देश संघीयतामा गए पनि वैदेशिक रोजगारका लागि जाने क्रम घट्न सकेको छैन। वैदेशिक रोजगारीका लागि जानेहरूको संख्या अहिले पनि बढिरहेको छ। राहदानी बनाउन शास्ति भइरहँदा पनि वैदेशिक रोजगारीमा जाने र राहदानी बनाउनेको संख्यामा भने कमी आउन नसकेको हो। चालु आर्थिक वर्षमा 2,451 जनाले जिल्ला प्रशासन कार्यालय कैलालीबाट राहदानी बनाएका छन् भने काठमाडौँमा राहदानी बनाउनका लागि 2,023 जनाले सिफारिस लिएका छन्। अघिल्ला वर्षहरूभन्दा वर्षेनी राहदानी बनाउनेको संख्या बढिरहेको छ। सबैभन्दा बढी वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाउने गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका नायब सुब्बा लक्ष्मी जोशीले बताउनुभयो। केही वर्ष अघिसम्म भारतमै रोजगारीका लागि प्रदेश नम्बर 7 का युवाहरू जाने गरेको भए पनि आजभोलि वैदेशिक रोजगारका लागि तेस्रो मुलुक जाने क्रम बढिरहेको छ। जिल्ला वन कार्यालय कञ्चनपुरले डडेलो नियन्त्रणका लागि खेलेको भूमिकाका विषयमा जिल्ला वन अधिकृत शिवप्रसाद शर्मासँग गरिएको कुराकानी अबको प्रस्तुतिमा।
स्वागत छ सर।
हजुर हस्, धन्यवाद
सर। जुन यो भनौँ न गएका वर्षहरूको तुलनामा चाहिँ यस वर्ष जिल्ला वन कार्यालय कञ्चनपुर वन डडेलो नियन्त्रणमा धेरै हदसम्म सफल भएको कुरा बाहिर आएको छ, के कारणले गर्दा सफल भएको हो नि?
वास्तवमा यो सबैको सहयोग हो, तपाईँहरूको पनि सहयोग हो, मिडियाको पनि प्रशस्त मात्रामा सहयोग भएको छ, अनि पब्लिकहरूमा पनि एवेरनेस आएको छ। अहिले अलिकति हामीले प्रचार प्रसारलाई पनि जोड दियौँ, अनि मौसमले पनि अलिकति हामीलाई साथ दियो, सबै कुरो मिलेको हुनाले चाहिँ विगतमा भन्दा अहिले चाहिँ यो वर्ष बढी वन डडेलो नियन्त्रण चाहिँ राम्रो भएको छ, वनमा आगो लागि कम भएको अवस्था छ, यो जनताको सहयोगको कारणबाटै हो।
हजुर सर, अझै पनि 168 हेक्टर वन चाहिँ यस वर्ष डडेलोबाट प्रभावित भएको छ होइन, वन डडेलोलाई पूर्ण रूपमा चाहिँ कसरी घटाउन सकिएला?
होइन, हेर्नुहोस् अब हाम्रो यो देश चाहिँ गरिब देश छ, पहाड यस्ता छन्, सुक्खा मौसम छ, चुरे छ, भाबर छ, यो विभिन्न किसिमको भूगोलले गर्दा पनि हाम्रो चाहिँ वन डडेलोलाई नियन्त्रण गर्न कठिनाइ भएको अवस्था हो, र हाम्रो मेकानिजम भनेकै जनतालाई जनचेतनाको माध्यमबाट वन डडेलो नियन्त्रण गर्ने हो। त्यहाँभन्दा अर्को उपाय हामीसित छैन, हामीले हेलिकप्टरबाट चाहिँ वन डडेलो नियन्त्रण गराउन सक्दैनौँ, अन्य किसिमका चाहिँ स्रोत साधनसित हामीसित छैन, हामीले चाहिँ जनताको माध्यमबाट गर्ने हो, र हामीले सबै सामुदायिक वन नागरिक समाज पत्रकार सबैलाई हामीले चाहिँ एकदम चाहिँ आह्वान गरेका थियौँ, हामीले चाहिँ वन डडेलो नियन्त्रण गर्नुपर्छ, यो सरकारको सम्पत्ति हो, यसलाई जोगाउनुपर्छ भनेर हामीले चाहिँ लागिराखेका थियौँ, र ठाउँ ठाउँमा हामीले विभिन्न ठाउँमा गोष्ठी पनि गऱ्यौँ, लखाटा नगरपालिकाले पनि सपोर्ट गर्यो, हेर्नुहोस् वन डडेलो नियन्त्रण गर्नको लागि गोष्ठी राख्ने यो 7 दिनकै उहाँले क्याम्पिङ गर्नुभयो, अनि हाम्रो प्रत्येक संवेदनशील ठाउँहरूमा हामीहरूले चाहिँ गोष्ठी गरेका छौँ, अब आउने वर्षलाई अझै प्रभावकारी बनाएर यसलाई लानको लागि हामीले चाहिँ कार्ययोजना बनाउँदैछौँ, अब हेरौँ अर्को साल अझै कम होला जस्तो लाग्छ मलाई।
विगतका वर्षहरूमा चाहिँ कुन हदसम्मले चाहिँ वन डडेलो हुन्थ्यो?
म आउने वर्ष चाहिँ त्यो बेला हामीसित कार्यक्रम पनि थिएन, बढी भयो 12,000 हेक्टर जति वन क्षेत्र चाहिँ क्षति भएको थियो, अनि गएको साल चाहिँ 1700 हेक्टर जति चाहिँ नोक्सान भएको, अहिले 168 हो, र हामीले बिचमा फेरि नियन्त्रित किसिमले चाहिँ वन डडेलोले नियन्त्रण किसिमले पनि ठाउँ ठाउँमा पात पतिङ्गहरू जम्मा गर्ने, त्यहाँ आगो लगाउने, पात पतिङ्गहरूलाई चाहिँ जनताले चाहिँ उठाएर लैजानुस् भनेर चाहिँ व्यापक चाहिँ जनसहभागिता जुटाउने त्यो गऱ्यौँ हामीले, र परारको सालमा हामीले त्यो गर्न सकेनौँ, कार्यक्रम पनि केही पनि थिएन, हामीले मिडियालाई पनि भन्नेलाई विचार पैसा खर्चो गर्ने पैसा पनि थिएन, अनि पोहोर साल चाहिँ अलिक सक्रियता अलिक बढेको थियो र घट्यो पोहोर साल पनि, अहिले अझै बढी सक्रियता बढेको हुनाले चाहिँ अझै घटेको, यसलाई हामी क्रमशः चाहिँ घटाउँदै लग्ने हाम्रो चाहिँ लक्ष्य छ।
हजुर, अनि जुन सामुदायिक वनहरू छ उनीहरूसँगको सहकार्यता चाहिँ कस्तो छ?
सामुदायिक वनहरू एकदम खट्ने, उहाँहरूले चाहिँ 4-5 सामुदायिकको चाहिँ जोडेर एउटा सञ्जाल गठन गर्नुभएको थियो, त्यो सञ्जाल मार्फत उहाँहरूले चाहिँ ठाउँ ठाउँमा आगो लागि नियन्त्रण गर्नुभयो, चुरेमा पनि पुरा महिला केटाकेटीदेखि गएर चाहिँ आगो नियन्त्रण गरेको चाहिँ छ, हामीसित त्यसको पटाहरू पनि छन्, म आफै पनि संलग्न भएर गएको छु, प्रहरीबाट त्यत्तिकै सहयोग छ, नेपाल आर्मीबाट त्यत्तिकै सहयोग छ, शस्त्र प्रहरीबाट पनि एकदम सहयोग छ, सबैको सहयोगको कारणले यो हुन गएको, सामुदायिक वनको पनि आफ्नो ठाउँमा आफ्नो सहयोग छँदै छ, उहाँहरू लागि पनि पर्नु भएको छ, केही पैसाहरू पनि उहाँहरूले चाहिँ छुट्याउनु भएको थियो त्यसको लागि, त्यो हिसाबले चाहिँ सबैको सहयोग छ।
हजुर हुन्छ सर, समय दिनुभयो यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
धेरै धेरै धन्यवाद तपाईँलाई पनि।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। वन वातावरण र जैविक विविधता संरक्षण गर्नका लागि प्रत्येक नागरिकको के कस्तो भूमिका हुन सक्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौँ श्रोता विचार।
सार्की कचेरी जगाउने आउनु गाजी बाजी मर्न लागि आछन्, ग्यास फ्यास ल्याउन हान्ने त पहिला दरुवाले आगो बालन्थ्यो, चुलामी खाना पकाउँथ्यो, अब पैसा वाला त ग्यासले जलाउँदा नि बिरान बैठा क्याउँदै ताउँदै मर्यो, हुन त अब पनि झोकया जस्तो पनि छैन, बाहिरबाट जगाउँछौँ भित्र भित्र जङ्गल धागो देखिन्छ, अब जगाउनलाई कसो गर्नु पर्छ, त्यसमा अलि काठ रुखलाई बचाउने, कोया सडा गलेको काठलाई युज गर्ने, सडा पडाएको काठलाई नि काममा लगाउने दिने, सालमा 6 महिनामा यसो खोल्ने, सडा गलेको दाउराको लागि पनि भइदिने,
हरेक मनिस सङ्घर्ष गर परल लाग परल तब त हुई काम हो, घुम परल वातावरण मजाले बनाइ परल, घुम घामके कटानी फरानी जोगाई परल।
रामचन्द्र भट्ट। वनको संरक्षण गर्नु पर्यो, सबभन्दा पहिला गाई गोरुको छाडा वनमा वृक्षारोपण प्रयोग गर्न सक्नु पर्यो, अब वन जङ्गल कटानी भइरहेछ जनताहरूले त्यसको रोकथाम गर्न सके अरू राम्रो होला, आफ्नो आफ्नो ठाउँबाट सबले सहयोग गर्दाखेरि वनको संरक्षण जोगाउन सकिन्छ।
लक्ष्मण सिंह विष्ट। प्रत्येक नागरिकले हामीले चाहिँ वातावरण जोगाउनलाई बोट बिरुवाहरू लगाउनुपर्छ,
वातावरण सम्बन्धी वन जङ्गल सम्बन्धी सचेतनाको लागि हामीले अभियान थाल्नुपर्छ जस्तो लाग्छ मलाई।
मिलीमध्ये हुवा एउटा रुख काट्यो भने अर्को रुख रोप्ने, धेरै वन विनाश नगर्ने, त्यस्तै बोट बिरुवाहरूलाई बचाउनु पर्यो सबैले, गाईहरू भैँसीहरू त्यहाँ जङ्गलमा नलगाउने, दाउराहरू नकाट्ने, त्यसको संरक्षण गर्ने, चोरी हुनबाट बचाउने, दाउराहरू जो यिनीहरू दाउराहरू काट्ने गर्छन् तिनीहरूलाई सजाइदिने, जरिमाना लगाउने।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
विशेषज्ञ डाक्टर आउने सूचना। डाक्टर कृष्ण चन्द्र अधिकारी, MBBS MD कन्सल्टेन्स फिजिसियन, पेट छाती मुटु तथा नसा रोग विशेषज्ञ डाक्टर उमा मेडिकल हलमा
यही असार 16 गते शनिबारका दिन आउनुहुने भएकाले
हात खुट्टा झमझमाउने, मुटु काप्ने, सास फेर्न गाह्रो हुने, दम, पेट,
BP तथा थाइरोइड,
किडनी सम्बन्धी समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राख्नुहोला। सम्पर्क स्थान उमा मेडिकल हल, गल्ली नम्बर 3, महेन्द्रनगर। सम्पर्क फोन 0995515543।
मुम्बईका वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डाक्टर विलास सावन्त, MBBS MS, अब 24 घण्टा प्रयास हस्पिटल खटिमामा।
विशेषज्ञ सेवाहरू, एक्सिडेन्टल केस, सबै किसिमका टुटेफुटेको हड्डीको उपचार र अपरेसन गरिन्छ। हड्डी जोडीको गोलीगाँठा बदली ज्वाइन्ट रिप्लेसमेन्ट गरिन्छ।
हड्डीको ट्युमर, हड्डीको टिभीको सफल उपचार गरिन्छ।
गर्दन, पीठ, रीढ, नसा, दुखाइको सफल उपचार गरिन्छ।
छातीको चोट, फ्र्याक्चरको सफल उपचार गरिन्छ।
CRM मेसिन, डिजिटल एक्सरे, फिजियोथेरापीको सुविधा उपलब्ध छ।
हड्डी सम्बन्धी सबै समस्याको सफल उपचार गरिन्छ।
यसै गरी डाक्टर अञ्जली सोलङ्की, MBBS MD, होप्स एन्ड गाइनी, वरिष्ठ स्त्री एवं प्रसूति रोग विशेषज्ञबाट
सामान्य एवं सिजेरियन डेलिभरी गरिन्छ। पाठेघर अण्डाशयको सफल उपचार गरिन्छ।
पाठेघर मुखको कालकोस्कोपी मेसिनबाट जाँच गरिन्छ। पाठेघर र स्तनको क्यान्सरको सफल उपचार गरिन्छ।
इन्फर्टिलिटी, निसन्तान, बाँझोपनको सफल उपचार गरिन्छ। स्त्री एवं प्रसूति सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचार गरिन्छ।
3D, 4D कलर डप्लरको सुविधा उपलब्ध छ।
24 घण्टा ICU सुविधा। सम्पर्क फोन 97604095161। प्रयास हस्पिटल, मैदामिन नजिक कनकपुर रोड खटिमा।
आनन्द पोली क्लिनिकमा विशेषज्ञ डाक्टर आउने बारे सूचना।
डाक्टर बद्री चापागाई, MBBS MD, डर्मा वीर अस्पताल काठमाडौँ, वरिष्ठ छाला कुष्ठ यौन रोग तथा सौन्दर्य रोग विशेषज्ञ।
डाक्टर आउने मिति यही असार 16 गते शनिबारका दिन।
डाक्टर बीबी सिंह, MBBS MC, ENT सर्जन, वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ। डाक्टर आउने मिति
यही आषाढ 16 गते शनिबार।
सम्पर्क स्थान आनन्द पोलिक्लिनिक तथा कञ्चन प्रयोगशाला सेवा, गल्ली नम्बर 3, महेन्द्रनगर, कञ्चनपुर। सम्पर्क नम्बर 0995227074।
सौजन्य मेडिकल हलमा विशेषज्ञ डाक्टर आउने सूचना। डाक्टर धर्मनाथ यादव, MD इन्टरभेसनल कार्डियोलोजी, मेदान्त अस्पताल, वरिष्ठ मुटु रोग विशेषज्ञ, हाल कार्यरत शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका वरिष्ठ डाक्टर।
यही असार 16 गते शनिबारका दिन
सौजन्य मेडिकल हलमा आउनुहुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ। हाम्रा सुविधाहरू TMT, इको कार्डियोग्राफी, ECG। सम्पर्क स्थान सौजन्य मेडिकल हल, गल्ली नम्बर 3, महेन्द्रनगर। सम्पर्क 0995537635 र 0995226066।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। बझाङबाट नै लोप हुन थालेका रैथाने जातका बाली संरक्षण गर्नका लागि मस्ट गाउँपालिकामा सामुदायिक ब्याङ्कको स्थापना गरिएको छ। मस्ट गाउँपालिका 2 स्थानीय बासिन्दाले मस्ट साना किसान कृषि सहकारी संस्था लिमिटेड दर्ता गरी सामुदायिक बिउ ब्याङ्क सञ्चालन गरेका हुन्। 7 समिति गठन गरेर जिल्लाबाट लोप हुने खतरामा पुगेका सबै रैथाने जातका बालीहरू संरक्षण गर्ने मुख्य उद्देश्यका साथ सामुदायिक बिउ ब्याङ्कको स्थापना गरिएको सामुदायिक बिउ ब्याङ्कका अध्यक्ष धीरबहादुर खड्काले जानकारी दिनुभयो। बझाङबाट नै लोप हुने खतरामा रहेको लोकल तागामारो, लमण्या, उभोदेशी, सुनाखुरी, रातो धान, राम जमुना, जाउली धान, मार्सिया, कोदो, काकुनी कागुनी, फाफर, रातो चारो, चामड्या काठो, मुडुलो, बड्डी गहुँ, भदौरे मकैका बिउहरू सामुदायिक बिउ ब्याङ्कमा पाउन सकिने अध्यक्ष खड्काको भनाइरहेको छ। अध्यक्ष खड्काका अनुसार रातो मनोकामना एक, मनोकामना चार, रातो भटमास, कालो भटमास, मुरी मास, रातो मास, रातो र कालो त गतह, गत, गुराँस आदि सबै जातका बिउ भण्डारण गरिएको छ। किसानहरूसँग भएको बिउ खोजेर भण्डारणसहित किसानहरूलाई सहुलियत मूल्यमा बिक्री गर्ने गरेको उहाँको भनाइरहेको छ।
रक्तदान गरे कमजोर भइन्छ भन्ने मान्यता रहेका कारण कतिपय बिरामीले रगतको अभावमा ज्यान गुमाई रहेको बझाङ जिल्लामा रक्तदानलाई बढावा दिन प्रहरीबाटै रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। टोल टोलमा प्रहरी अभियानको अवसरमा जिल्ला अस्पताल बझाङको समन्वयमा प्रहरीले सदरमुकाम चैनपुरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। जिल्ला अस्पतालमा रगत पछिसम्म सञ्चय गरिराख्ने व्यवस्था नभएको र छिटो खपत हुने नहुने निश्चित नभएकाले 9 प्रहरी र 2 सर्वसाधारण गरेर 11 मात्र रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
कञ्चनपुरको बेतकुर नगरपालिका 3 दैजीमा बुधबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ। दुर्घटनामा बेतकुर नगरपालिका 6 19 प्रकाश सार्कीको ज्यान गएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएका सार्कीलाई महाकाली अञ्चल अस्पतालबाट थप उपचारका लागि भारत लैजाने क्रममा ज्यान गएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ। साँझ 6:30 महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको M1 788 बसले सेदुई प नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको कानुनी प्रतिरक्षा सम्बन्धी निर्देशिका 2075 स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको हो। बैठकले चीनका प्रधानमन्त्री ली खच्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको चीनको औपचारिक भ्रमण सफल भएको निष्कर्ष निकालेको छ। भ्रमण अपेक्षा अनुरूप नेपालको हितमा रहेको निष्कर्षमा मन्त्री परिषद पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले कृषि विकास रणनीति कार्यान्वयनका लागि युरोपेली सङ्घबाट प्राप्त हुने 5.6 करोड रुपियाँ अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन विधेयक 2075 संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको जनाइएको छ। बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतको छनौट, सेवाको शर्त, पारिश्रमिक तथा अन्य सुविधा सम्बन्धी नियमावली 2075 र निक्षेप सुरक्षण नियमावली 2075 पनि स्वीकृत गरेको छ।
केन्द्र सरकारबाट निर्माणाधीन आयोजना निर्माण सम्पन्न गरेर मात्र प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्नुभएको हो। केन्द्र सरकारको छनौटमा हाल निर्माणाधीन अवस्थामा रहेका खानेपानी, सडक, ढल, पुलेसा, सिंचाई र अन्य आयोजना आर्थिक वर्ष 2075-76 सम्पन्न गरी प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्नुपर्ने भन्दै उक्त प्रस्ताव पेश भएको हो। निर्माणाधीन आयोजना अहिले अवस्थामा प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुँदा ती आयोजना पूरा नहुने खतरा रहेकाले केन्द्र सरकारले सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने उक्त प्रस्तावमा जनाइएको छ। प्रस्ताव पेश गर्दै सांसद खगराज अधिकारीले प्रदेश र स्थानीय तहमा ती आयोजनाका लागि रकम विनियोजन पर्याप्त नभएको, आवश्यक संगठन र जनशक्ति नभएकोले कार्यान्वयनका लागि केन्द्र सरकारले नै निर्माण पूरा गर्नुपर्ने बताउनुभयो। प्रस्तावको समर्थन गर्दै सांसद विशाल भट्टराई र ध्रुवकुमार साईले सरकारका आदेश नमान्ने र विलम्ब गर्ने निर्माण व्यवसायहरूलाई कारवाही गरी समयमै आयोजना सम्पन्न गरी सम्बन्धित निकायले हस्तान्तरण गर्नुपर्ने बताउनुभयो। प्रस्तावकको नेपाल कम्युनिस्ट पार्टीका सांसदले समर्थन गरे पनि नेपाली काङ्ग्रेसका सांसदले भने विरोध जनाएका छन्।
अब खेल खबर। विश्वकप फुटबलमा आज लिग चरणका खेल सकिँदैछन्। आज समूह जी र एचका 4 खेल भएपछि समूह चरणबाट राउन्ड अफ 16 पुग्ने सबै 16 टोलीको टुङ्गो लाग्नेछ। आज बेलुकी 7:15 समूह एचका 2 खेल हुनेछन्। भल्गोग्राद एरिनामा जापान र पोल्यान्ड भिड्दा सामरा एरिनामा सेनेगलले कोलम्बियासँग खेल्नेछ। यो समूहका सुरुवाती 2 खेलबाट 4 अङ्क जोडेको जापान शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको सेनेगलको पनि 4 अङ्क नै छ। 3 अङ्क जोडेको कोलम्बिया पनि अर्को चरणमा उक्लिने होडमा छ। पोल्यान्ड भने बाहिरिसकेको छ। अर्को चरणमा पुग्न जापान र सेनेगलका लागि आजको खेल बराबरी गरे पुग्छ भने कोलम्बियालाई जित्नै पर्ने दबाव छ। आज राति 12:15 समूह जीका 2 खेल हुनेछन्। कालिन ग्रान्ड रङ्गशालामा बेल्जियम र इङ्ल्यान्ड भिड्दा मोरदोभिया एरिनामा ट्युनिसियाले पानामाको सामना गर्नेछ। समूहबाट बेल्जियम र इङ्ल्यान्ड अर्को चरणमा प्रवेश गरिसकेका छन्। 2 टोलीबीच आज हुने भिडन्तले समूह विजेताको टुङ्गो लगाउनेछ।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
सरकार औद्योगिक विकासका लागि निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादवको भनाई।
प्रदेश नम्बर 7 मा स्थानीय सरकार गठन भएको एक वर्ष पुग्यो।
कैलालीका राष्ट्रिय गौरवका ठुला आयोजनाको खर्च प्रगति अझैसम्म न्यून।
बझाङमा लोप हुन थालेका रैथाने जातका बाली संरक्षणका लागि सामुदायिक बैङ्कको स्थापना।
कामदारको कानुनी प्रतिरक्षा सम्बन्धी निर्देशिका स्वीकृत।
अधुरा आयोजना केन्द्र सरकारले नै पूरा गर्ने सत्ता पक्षको प्रस्ताव।
र विश्वकप फुटबलमा आज लिग चरणका खेल सकिँदै।
हस्त, यसका साथै यो समाचार बुलेटिन यहीसकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।